سوره هود ايت نمبر 6. اعوذ بالله من الشيطان الرجيم. وما من دابه في الارض الا على الله رزقها. اور زمین پہ چلنے پھرنے والا کوئی جاندار ایسا نہیں کہ جس کا رزق اللہ کے ذمہ نہ ہو. لکھیے ذرا یہ چلنے پھرنے والے میں کون کون آتا ہے. اس میں آپ کے شوہر بھی آتے ہیں, آپ کے بھائی بھی آتے ہیں, آپ کے بیٹے بھی آتے ہیں. جو رب چھوٹی چھوٹی مخلوقات کو رزق دے سکتا ہے, جو ماں کے پیٹ میں بچے کو رزق دے سکتا ہے, کیا وہ رب پھر ہمیں رزق نہیں دے سکتا؟ کتنا خوبصورت نقطہ اللہ نے بتا دیا کہ رزق کی فکر چھوڑ دو. سمجھ لیجئے ذرا اس قانون کو. کیوں؟ دیکھیے جب آپ کے بچوں کے امتحان ہوتے ہیں, خاص طور پہ بچیوں کے, تو مائیں کیا کرتی ہیں؟ یہ تو الگ بات ہے کہ آج کے دور میں تو عام دنوں میں بھی یہی کچھ کرتی ہیں, لیکن جب ہم پڑھتے تھے تو ہماری مائیں ہمیں امتحانات کے دنوں میں کام نہیں کرنے دیتی تھی. جو تم پڑھو میں کر لوں گی, کچن صاف کرتی ہو چلو جاؤ میں کر لوں گی, تم پڑھو. بلکہ جوں جوں امتحان قریب, اور خاص طور پہ جس دن صبح پیپر ہوتا ہے, تو مائیں ٹرے سے جا کے لے کے آتی ہیں, کیونکہ ان کو پتا ہے کہ اس نے بغیر کھانے کے چلے جانا ہے. کھاؤ, دودھ کا گلاس پیو, بادام کھاؤ. کیوں؟ ان کو پتا ہے کہ میری بچی امتحان دینے جا رہی ہے. اس مثال کو یہاں سمجھ لیں. اللہ نے ہم سب کو اس دنیا میں امتحان کے لیے بھیجا. کہاں لکھا ہے؟ سورہ ملک میں, تبارک الذی بیدہ الملک وہو علی کل شیء قدیر الذی خلق الموت والحیات لیبلوکم ایکم احسن عملا. اب اللہ کی نگاہ میں ہم سب بندے ہیں, بچے نہیں ہیں, بندے ہیں. ہم بندے اس دنیا میں امتحان دینے آئے. اللہ کہتا ہے تم دو امتحان, وما علی اللہ رزقہ, میں تمہارے رزق کا انتظام کرتا ہوں. دکھ, افسوس اور تکلیف اور شرمندگی کا مقام ہے کہ بندے نے امتحان دینا چھوڑ کر رزق کی فکر لگا دی. اس رزق کی تلاش میں نمازیں چھٹی, جمعے کی نمازیں گئیں, کیا کریں, بچوں کو کھلانا ہے. یہ تو بالکل وہی بات ہے کہ ایک بچہ کمرہ امتحان میں جا کے ایگزام دینے کی بجائے گھر میں ماں کے ساتھ کچن میں کام کرنے لگ جائے, صفائی کرنے لگ جائے. تو جس وقت جس کام کے کرنے کا وقت ہوتا ہے, اس وقت وہی فائدے کی چیز ہوتی ہے. تو لہٰذا اللہ پہ رزق کے معاملے ڈال دیں, غم نہ کریں. رزق اللہ نے آپ کا لکھا ہوا ہے, سورس آف انکم آپ خود ڈھونڈتے ہیں اور اس کے لیے کوشش کرتے ہیں. فرمایا وَيَعْلَمُ مُسْتَقَرَّهَا وَمُسْتَوْدَعَهَا كُلٌّ فِي كِتَابٍ مُبِينٍ. اور ہر مخلوق ایسی ہے کہ جس کے متعلق اللہ ہی جانتا ہے کہ وہ کہاں رہتا ہے اور وہ کہاں سونپا جاتا ہے. سب کچھ ایک صاف دفتر میں درج ہے. دنیا میں تم کہاں رہو گے, تمہارا گھر کون سا ہے, کل کدھر جاؤ گے, تم کیوں فکر کرتے ہو؟ اللہ کو پتا. دیکھیے ماں کے پیٹ میں ایک چھوٹا سا کمرہ بنا دیا تھا نا اللہ نے ہمارے لیے, ہماری ضرورت کے مطابق وہ بڑا بھی ہوتا گیا تو کیوں گھر کی فکر کرتے ہیں؟ میں اس آیت پہ اپنی تمام بہنوں اور بھائیوں کو ضرور توجہ دلانا چاہوں گی اس بارے میں کہ جو یہ کہتے ہیں کہ اپنا گھر تو ہونا ہی چاہیے, اللہ کہتا ہے نہیں, ڈونٹ وری. اپنا گھر خیر سے ملتا ہے, افورڈ کرتے ہو, اپنی پاکستان کی جائیدادیں بیچتے ہو, کوئی زیور بیچتے ہو, کچھ کرتے ہو, تو 100 دفعہ لے لو, کوئی بری بات نہیں, بلکہ اللہ کی نعمت ہے. لیکن نافرمانیوں میں پڑھ کے, قرضوں کے بوجھ میں آ کے, قرضہ کوئی بھی ہو وہ قرض ہی ہوتا ہے مان لیجئے, جب اس میں سود شامل ہو جاتا ہے تو وہ تو کہہ لیجئے کہ زہر کے ساتھ اوپر اس کے اندر کچھ اور بھی گندی داخل ہو گئی. لیکن قرض میں رہنا پسندیدہ نہیں ہے. اللہ کے نبی نے کبھی اپنے گھر نہیں بنائے. اگر گھر بنانا کوئی لازمی چیز ہوتی تو اللہ اس کو فرض کر دیتا. آپ دیکھیے اللہ کے نبی کا گھر کیا تھا, مسجد کے اندر کا ایک حجرہ, ایک بیوی پھر دوسری. جب مدینہ میں شروع میں 5-6 مہینے تک ابو ایوب الانصاری کے گھر میں رہے, اس دوران مسجد نبی تعمیر ہو گئی, اس کی رینوویشن ہوئی, پیچھے حجرے بن گئے. جو جو بیوی نکاح میں آتی جاتی تھی اس کا ایک چھوٹا سا حجرہ بنتا. ساری زندگی اللہ کے نبی نے مدینہ کے تقریباً 10 سال انہیں حجروں میں نکال دیے. کیا مال نہیں آیا؟ اتنا مال آتا جب خمس نکلتا تھا تو اللہ کے نبی کو بھی ملتا تھا. خیبر کے موقع پہ تو صحابہ کہتے ہیں کہ اس کے بعد تو ماسودہ خال ہو گئے تھے, خوب کھانے پینے لگ گئے. خیبر سے زمینیں ملی تھی, اللہ کے نبی کو بھی تو ملی ہوگی نا. اس کو بیچتے, مدینہ میں ایک چھوٹا سا گھر لے لیتے, کوئی ون یونٹ اپارٹمنٹ لے لیتے, لے سکتے تھے, کوئی گناہ نہیں. لیکن نبی کے لیے جائز تھا کہ تم ایسے ہی رہ لو تو بہتر ہے. تو ساری بات کا خلاصہ یہ ہے کہ گھر بنے, اللہ کرے وہاں رہنا نصیب ہو. لیکن جب نافرمانیوں میں پڑھ کے ہم یہ کہتے ہیں اور پھر الٹے سلٹے سوال پوچھے جاتے ہیں کہ ایک گھر تو لیا ہی جا سکتا ہے اور ایک گھر کے لیے تو یہ کر سکتے ہیں, اللہ کہتے ہیں ڈونٹ وری, تم اپنے آپ کو اللہ کے اوپر ڈالو, اللہ تمہارے لیے یہ سارے معاملات خود ہی آسان کر دے گا. وَهُوَ الَّذِي خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ فِي سِتَّةِ أَيَّامٍ. और वही है, अब देखिए अल्लाह की बड़ी बड़ी कुदरतों को महसूस करें तो क्या मेरी छोटी छोटी जरूरतें वो नहीं पूरी करेगा। अल्लाह से कहिए अल्लाह आपको वैसे ही बगैर कोशिश के, बगैर तकलीफ में डाले, मुश्किल में डाले, ऐसे तरीकों से वो नेमतें दे देता है जिसके लिए लोग दिन रात मेहनतों में और मुश्किलों में और तकलीफों में पड़ते हैं, हलाल तो हलाल हराम में पड़ जाते हैं। शर्त एक है कि तुम अल्लाह के साथ संजीदा रहो। कैसे? कि जिस रब ने इस कायनात को, आसमान और जमीन को 6 दिन में पैदा किया, जबकि इससे पहले इसका अर्श पानी पर था, क्यों पैदा किया? इसको छोड़ दो, अभी इसका जिक्र नहीं आगे आएगा, 6 दिन की डिस्क्रिप्शन कुरान में मिलती है। यहाँ सिर्फ एक नुक्ता नोट कर लो कि पैदा किया क्यों, ये मेरे और आपके अमल का नुक्ता, क्या लिया ब्लुआ को मैं यू को मकसद वाला, ताकि वो तुमको आजमार कर देखे कि तुम में से कौन बेहतर अमल करने वाला है। देखिए इंसानों के पढ़ने और सीखने के दो अंदाज होते हैं, कुछ तो इस पे पढ़ जाते हैं कैसे पैदा किया, अच्छा 6 में क्यों किया, अच्छा पहले सूरज बनाया कि चांद बनाया, भाई आपको मुझे इससे क्या मिलना है, अल्लाह ने जो बनाया अपनी कुदरत से बनाया, हमें ये चाहिए कि क्यों पैदा किया। ऐसे ही कि आपका बच्चा आपसे छोटी छोटी बातें पूछने लग जाए, आपने ये कैसे खरीदा, ये क्यों किया, ये कैसे हुआ, आप कहते हैं ये बताओ कि तुमने क्या करना है, तुमसे मुझे क्या मतलूब है। जिसको जिंदगी का ये नुक्ता समझ आ गया वो बहसों में नहीं पड़ता, वो साइड इश्यूज में उलझने की बजाय सीधा सीधा आता है, अपना काम करता और चला जाता है इस दुनिया से। फरमाया लेकिन सब ऐसे नहीं होते, बस है नबी, अब वो नबी के ऊपर तकलीफें, लोग इस दौर में अकीदा आखरत को झुठला चुके थे, मरने के बाद दोबारा जीना उनकी अकल में नहीं आता था। अब अल्लाह के नबी के पास आके जो उनकी बातें होती थी ना उसका तस्करा, क्या बगर है नबी सल्लल्लाहु अलैहि वसल्लम, अगर तुम कहते हो कि लोगों मरने के बाद तुम दोबारा उठाए जाओगे तो मुनकरीन फौरन बोल उठते हैं ये तो खुली जादूगरी है, यानी उनको ये जादू लगता है कि मरने के बाद कोई जिंदा हो जाए। और अब अगर हम एक खास मुद्दत तक इनकी सजा को टालते हैं तो वो कहने लगते हैं आखिर किस चीज ने इसे रोक रखा है, यानी क्यामत क्यों नहीं आ रही। देखिये ये बच्चों वाला सवाल नहीं है, क्यामत क्यों नहीं आ रही, बीमारी क्यों नहीं आ रही, हमारी पकड़ क्यों नहीं आ रही। कल सुनो जिस रोज उस सजा का वक्त आ गया तो वो किसी के फेरे से ना फिर सकेगा, जैसे दुनिया में कोई तकलीफ आती है ना फिर फेरे से नहीं फिरती जब तक अल्लाह ना चाहे, और वही चीज इनको आ घेरेगी जिसका वो मजाक उड़ाते थे। कोई अपनी बीमारी याद कीजिए, कोई तकलीफ, अगली आयतों को पढ़े फिर इस पर इंशाल्लाह बात करते हैं, क्योंकि ऐसे लग रहा है मुझे ये आयतें पढ़ाते हुए कि अल्लाह बंदे की साइकोलॉजी जानता है, और कैसे ना जाने, अला मन खलक, वो ही ना जाने जिसने पैदा किया, वो जात जो इंसान को पैदा करती है क्या वो इंसान के हाल नहीं जाने। लेकिन देखिए जरा इंसान कितना थोड़ दिल है, वलैन ज़क़नल इंसान मिन्ना रहमतन सुम्मा नज़ानाहु मिन्हु, अगर हम इंसान को अपनी रहमत से नवाजने के बाद फिर इससे महरूम कर देते हैं तो वो मायूस हो जाता है, न शुक्री करने लगता है, और अगर मुसीबत के बाद जो इस पर आई थी हम इसे नेमत का मजा चखाते हैं तो कहते हैं मेरे तो सारे दलिद्र दूर हो गए, मेरे सारे गम दूर हो गए, डॉक्टर बड़ा अच्छा मिल गया, बहुत पैसे लगाए, हम नहीं जाते गवर्नमेंट के हॉस्पिटल्स में, हम प्राइवेट इलाज कराते हैं, हम नहीं जाते लंबी लाइनों में, हम बहुत स्पेशलिस्ट पे जाते हैं, देखो सारी बीमारियां दूर हो गई। फिर वो फूला नहीं समाता और अकड़ने लगता है, फिर वो सारी अकड़ वापस आ जाती है जो बीमारी में गई भी थी, आंखों से आंसू नहीं रुकते थे, वो तकलीफ के जब दर्द के साथ कराहता था, 4 लोग उसको तसलियां देने वाले होते थे, तकलीफ थी जो उसको अल्लाह ना करे कोई बीमारी थी वो सब गई, और उसके बाद वो कहता कभी आई नहीं, कोई बड़ी बात ही नहीं थी। इस ऐप से अगर कोई पाक है तो वो कौन है, इल्लल्लज़ीना सबरू वामिलुस्सालिहात, जो सबर करने वाले और अमल सालेह करने वाले, यही है जिनके लिए दरगुजर भी है और बड़ा अजर है। यहाँ एक बहुत ही खूबसूरत नुक्ता है बंदगी का, और वो क्या कि दुख और सुख जिंदगी का हिस्सा है, आज की सेहत कल की बीमारी, आज की रातें लंबी कल के दिन लंबे, लेकिन एक बंदा मोमिन यानी बंदगी के रंग में रंगा हुआ शख्स कौन होता है कि जब उस पर तकलीफ आती है तो डिप्रेशन में नहीं जाता, कहता है मेरे ही साथ क्यों हुआ, वाई इट्स ओनली विद मी, हाय ये दोबारा क्यों हो गया, और अगर तीसरी बार हो जाए तो गम के अंदर डूब के कहता है बस खुदकुशी कर लू ना तो जान छूटे, क्योंकि मैं इतनी बुरी हूं कि मेरे पे ये गम आ रहे हैं, तकलीफों पे तकलीफें। और दूसरी सूरत, नेमत मिली, कहता ये तो होना ही था, ये हमारी है जी, अल्लाह ताला जानता है हम कितने नेक है माशाल्लाह, मेरे साथ मेरी माँ की दुआएं, मेरे अबू दुआएं करते रहते हैं दिन रात, और मेरी तो नानी ने मेरे लिए बड़ी दुआएं की हैं, और फुला और फुला, और मैं तो अपनी दादी के पाँव बड़े दबाती थी। नहीं, यहाँ देखिए कि बिल्कुल ऑपोजिट बात है। बंदा मोमिन सबर की बात करता है, यहाँ सबर का माननी बहुत ही बड़ा है। सबर की सिफत कह लीजिए कि छिछोरपन की जिद है, पीछे छिछोरपन की बात है ना, थोड़े दिला छिछोरपन समझते, मुश्किल लफ्ज है। कोई बंदा ऐसा होता है ना जिसको उर्दू में आप कहते हैं ना नौ दौलतिया, थोड़ी सी दौलत मिलती है ना तो शेखियां मारता है, शोखियां बिगाड़ने वाले लोग। कुछ लोग होते हैं खुशियों में भी शोखियां मारने लग जाते हैं, होते वो नहीं जो बन के दिखाते हैं, सारी दुनिया को मुसीबत में डालते हैं। देखो हमारे बच्चे की शादी आई, देखो हम क्या कर सकते हैं, हम 20 पाउंड का एक कार्ड छाप सकते हैं, देखो तुम कितने हम अमीर है, छिछोरपन है। और गम आता है, तकलीफ आती है, तो उसमें अल्लाह यहाँ साबिर किसको कहता है लिख ले। साबिर वो शख्स है जो जमाने के बदलते हुए हालात में अपने जहनी तवाजुन को बरकरार रखे, वक्त की हर गर्दिश के असर से लेकर अपने मिजाज का रंग बदलता ना जाए, यानी एक माकूल और सही रवैये पे कायम रहे। कभी हालात अच्छे होंगे, कभी नासाज होंगे, कभी दौलतमंदी होगी, शोहरत होगी, अल्लाह की तरफ से माल मिलेगा, औलाद मिलेगी, शादी होगी, मंगनी होगी, ये बड़ाई के नशे में मस्त होके चूर नहीं होता। वो नहीं कहता कि आजकल मेरे दिन जो है वो बस नमाजें पढ़ने के नहीं है, खुशियां मनाने के। और अगर किसी दूसरे वक्त में कोई मुसीबत, कोई तकलीफ, कोई दुख, कोई मुश्किलात की चक्की उसको पीसने लगे तो कहता कोई बात नहीं, शुक्र है मेरा रब मुझे छोटी मुसीबत से पाक कर रहा है, मुझे मौत के बाद की बड़ी मुश्किलात में न लाए। ये है बंदगी का रंग, अपना मुहासबा करें। इस बारे में आपको इसका अमली रूप दिखेगा। अभी थोड़ी देर के बाद ही हजरत नूह को हम देखेंगे, और सूरत यूसुफ में हम हजरत याकूब को देखेंगे। सुख भी मिला तो दुख भी मिला, लेकिन दोनों में अल्लाह से ही न सबर हो। 3 सेकंड तक अपने लिए दुआ करें कि अल्लाह मुझे ये वाला सबर दे दे जो इधर लिखा हुआ है, हमें दूसरा सबर पता है। फल अल्लाह का तारिकुम बादमा यूहा इलैक, तो ऐ पैगंबर कहीं ऐसा ना हो कि आप इन चीजों में से किसी चीज को बयान करने से छोड़ दी जो आपकी तरफ वही की जा रही है, और इस बात पर दिल तंग हो कि वो कहेंगे कि इस शख्स पर कोई खजाना क्यों ना उतारा गया, या ये कि इसके साथ कोई फरिश्ता क्यों ना आया। तुम तो महज खबरदार करने वाले हो, आगे हर चीज का हवालेदार तो अल्लाह है। ये है वो पीयर प्रेशर जिसमें अल्लाह के नबी उस दौर में तबलीग कर रहे थे। जब सारे ही आपको जुटलाने लगे तो डर पड़ जाता है ना कि कहीं आप लोगों की बातों की वजह से दीन का काम ना छोड़ दे, तो अल्लाह अपने नबी के जरिए आज मुझे और आपको बता रहे हैं कि आपने नहीं करना, छोड़ना नहीं है। आगे मिसाल है हज़रत नूह की, 950 साल तक लोगों के प्रेशर के बावजूद भी अपने आप को अल्लाह के दीन के साथ जोड़ा रखा। तो गोया कि हमारे लिए इसमें सबक है कि दीन का जो बेड़ा उठाया है इसको लोगों की बातों के खौफ से छोड़ना नहीं है, इसकी ये परवाह नहीं करनी कि पता नहीं अब लोग छोड़ जाएंगे मेरा साथ तो मेरा क्या होगा। और यही चीज इस्तकामत है, वही काम आप करते हैं जिसको आप अपना काम समझते हैं। जब किसी सवाब के असूल के लिए करते हैं आप कहते हैं ये सवाल बड़ा मुश्किल हो रहा है, मैं बैठ के 100 दफा तस्बीह पढ़ लेती हूँ ये सवाब ले लूंगी, लेकिन जब आप इस काम को अपनी ऑनर समझते हैं तो फिर इंसान कभी लोगों की बातों से ये बातें नहीं छोड़ता। कैसी कैसी अजीब बातें करते थे, फरिश्ता उतरे, खजाना उतरे, बिल्कुल ऐसे ही है। समझाने के लिए मैं आपको कह रही हूँ कि अगर मैं आपसे कहूँ कि आइए जरा मैं आपको सूरज यूसुफ पढ़ा दूँ, आप 1 हफ्ता लगाइए, आपको डिटेल से पढ़ा देते हैं, तो आप हमें कि अच्छा पहले आप अपने जादू के जोर से इस कमरे का रंग नीला करके दिखाएं, अच्छा आप ऐसा करें ये कमरे की छत ऊंची हो जाए, तो भाई मेरे दावे में तो इस चीज की कोई बात ही नहीं थी। मैंने कब कहा कि मैं ये सब करती हूँ, मैंने तो आपको ये कहा कि मुझे थोड़ा सा पता है, मैं आपको भी बता देती हूँ। नबी लोगों के साथ कभी बड़ी बड़ी बड़के नहीं मारते थे कि ये कर सकते हैं और वो कर सकते हैं, लेकिन जिनको हिदायत की तलब नहीं होती, तड़प नहीं होती, वो चूके आना नहीं चाहते, तो फिर वो छोटी छोटी बातों पे आकर लोगों को इस तरह की बातें सुनाते हैं। तो अल्लाह कहते हैं बस इनकी बातों को डस्टबिन में फेंक दो। क्या ये कहते हैं कि पैगंबर ने ये किताब खुद घड़ ली है, को अच्छा ये बात है तो इस जैसी घड़ी भी 10 सूरतें तुम भी बना लो। देखिए पहले सूरह बकरा, फिर सूरह यूनुस, और अब तीसरी बार ये चैलेंज आ गया, सूरह बनी इसराइल में 4थी दफा फिर हम पढ़ेंगे कि जाओ फिर तुम भी 10 बनाओ। ये 114 सूरतें लिख सकता है उम्मी होने के बावजूद, बिन पढ़े लिखे किसी स्कूल मदरसे में जाने के बगैर, तो क्या तुम 10 नहीं लिख सकते। और अल्लाह के सिवा और जो जो तुम्हारे माबूद है इनको मदद के लिए बुला लो, इन कुन तुम सादिकीन, अगर तुम इन्हें माबूद समझने में सच्चे हो। نہیں کر سکیں گے. تو فرمائے فَإِلَّمْ يَسْتَجِيبُوا لَكُمْ, پھر اگر یہ تمہارے معبود تمہاری مدد کو نہیں پہنچتے. اب یہ کون سے معبود ہیں؟ جو بڑے انٹلیکچوئل تھے, جو بڑی چوڑی چوڑی باتیں سناتے تھے. آج کے دور میں قرآن نہیں ہو سکتا, اس کو ری انٹرپریٹ کرو, اس قرآن کو ایسا کرو جو ویسٹ کے تقاضوں کو پورا کرے. یہ ہے معبود ادھر, یہاں قبروں کے معبود نہیں ہے. تبھی تو کہا کہ اپنے معبودوں کو ساتھ ملاؤ اور ساتھ ان سے کہو کہ طرح تمہیں قرآن ایسا لکھ کے دے دے, تو وہ تو ہے نہیں. تو پھر نہ کر سکیں تو فعلموں, پھر علم حاصل کرو, پھر تم خود سیکھو, پھر علم پاؤ. کیونکہ انما انزل بعلم اللہ, جان لو کہ اللہ کے علم سے نازل ہوئی یہ کتاب, اور یہ کہ اللہ کے سوا کوئی حقیقی معبود نہیں. فہل انتم مسلمون, تو کیا تم اس امر حق کے آگے سر تسلیم خم کرتے ہو؟ پھر جھک جاؤ, پھر سرنڈر کرو, پھر اپنی کھوپڑی کو جھکاؤ, اپنی عقل کو الٹو اس کتاب کے آگے کہ واقعی یہ کتاب سچ ہے, اور اس کتاب کے ساتھ تعلق جوڑنا ہے. دعا کیجئے کہ اللہ ہماری عقلوں کو مسلمان بنا دے. جب ہم اپنی کتاب کو اپنی نظر سے سمجھتے ہیں تو ہم یاد رکھیں کہ اس کو اپنے پسند اور ناپسند کی طرح سے لینے لگتے ہیں. بندگی یہی ہے کہ اللہ کا حکم کتاب میں پڑھنے سننے کے بعد سرنڈر کر دو, نو سیکنڈ تھاٹ, جو ہوگا دیکھا گا. پھر کیا کریں, مصیبت پڑتی ہے دنیا جاتی ہے, یہی تو سب سے بڑا غم ہے نا. کہ اگر اللہ کے بندے بن گئے اس کتاب کے مشوروں پہ عمل کر کے, حرام چھوڑ دیا, نافرمانی چھوڑ دی, متان حسنہ کو چھوڑ کے متول غرور بنا دیا, تو مشکل پڑے گی. تو کہا فکر نہ کرو, من کان یرید الحیات الدنیا وزینتہا نوفی الیہ اعمالہم فیہا وہم فیہا لا یبخسون. چلو ٹھیک ہے, شاباش, تمہارا کیلکولیٹنگ مائنڈ تمہیں یہی کہتا ہے کہ تم دنیا کا فائدہ نہ چھوڑو, تو ذرا دیکھو اس دنیا کا حال کیا. کہ جو لوگ بس اسی دنیا کی زندگی اور اس کی خوش نمائیوں کے طالب ہوتے ہیں, ان کی کارگزاری کا سارا پھل ہم ان کو یہیں دے دیتے ہیں, اور اس میں ان کے ساتھ کوئی کمی نہیں کی جاتی, پھر ان کی دنیا خوب بنتی ہے. مگر آخرت میں ایسے لوگوں کے لیے آگ کے سوا کچھ نہیں, الا النار. دیکھیں صرف اسم کی صورت میں ہے نار, آگ. یہ نہیں کہا جا رہا ہوں کچھ جلایا جائے گا, کیونکہ جب لفظ جلایا جاتا ہے نا تو وہ فعل بنتا ہے, وہ بن جاتا ہے. یہاں نون ہے, کامن نون بس ہے, نار یعنی پراپر نون ہے, لیکن سمپل لفظ کہہ دیا آگ. جیسے آپ ایسے کسی بچے کو ماں کہتی ہے میں تمہاری پٹائی کروں گی, ٹھیک ہے, یہ بھی بات بری ہے, بچہ سمجھ جاتا ہے ماں مارے گی. اور اگر آپ نے بچے کو کہتے ہیں تھپڑ, تو ذہن پہ زیادہ بوجھ پڑتا ہے نا کہ ماں تھپڑ مارے گی. انار کہہ کے بتا دیا تم اس آگ میں ڈالے جاؤ گے. وَحَبِطَ مَا صَنَعُوا فِيهَا, اور وہاں ان کو معلوم ہو جائے گا کہ جو کچھ دنیا میں انہوں نے بنایا. لو سناؤ کو دیکھیے, محنت سے بنانا, سنت بھی اسی سے ہے. خوب محنت کی, بڑے انٹلیکچوئل تھے, آنے پائی کا حساب جانتے تھے. جمع تفریق آتی تھی, کب مال لینا ہے, کب چھوڑنا ہے, کس وقت کیا ڈیسیزن لینا ہے, ان کی ساری کمائیاں دنیا کے لیے تھی, سکلز تھی, وہ سب ملیا میٹ ہو گیا. وباطل ما کانوا یعملون, اور ان کا سب کیا دھرا محض باطل تھا. جو لو اب دنیا کی طرح